You're with SBS Radio. Find more great stories in your language at sbs.com.au.
आप्रवासी श्रमिकहरूको साझा संगठन कोलम्बो प्रोसेसका सदस्य राष्ट्रहरूबीचको छैटौं मन्त्रीस्तरीय परामर्श बैठक 17 बुँदे काठमाडौँ घोषणा पत्र जारी गर्दै सकिएको छ। शुक्रबार काठमाडौँमा सम्पन्न भएको उक्त बैठकमा आप्रवासी कामदारहरूको हक अधिकार सुनिश्चितताका लागि तयार पारिएको 5 बुँदे काठमाडौँ घोषणा पत्रलाई कोलम्बो प्रोसेसका सदस्य राष्ट्रको मन्त्रीस्तरीय परामर्श बैठकले अनुमोदन गरेपछि जारी भएको हो। आप्रवासी महिला श्रमिकको समान अधिकारको प्रवर्धन र आप्रवासी श्रमिकका लागि कन्सुलर सेवालाई थप गर्ने कोलम्बो प्रोसेसको प्रगतिको प्राविधिक सहयोग युनिट मार्फत नियमित अनुगमन गर्ने निकट भविष्यमा जिसिएम कोलम्बो प्रोसेसबाट उठाइएका सवालहरूलाई समावेश गराउने लगायतका विषय सो घोषणापत्रमा समेटिएका छन्। हाल नेपाल कोलम्बो प्रोसेसको अध्यक्ष राष्ट्र हो। प्रधानमन्त्री कार्यालयले अन्तर्प्रदेश परिषद बैठक बोलाउने गृह कार्य थालेको छ। प्रदेश सरकार गठन भएको 9 महिना भइसक्दासम्म संविधानले व्यवस्था गरेको परिषद बैठक एकपटक पनि बस्न सकेको छैन। मन्त्री परिषदको सचिवालयले मङ्सिर 23 गतेका लागि परिषद बैठक बोलाउन भनेपछि प्रधानमन्त्री कार्यालयले त्यसअनुसार तयारी थालेको हो। यसअघि भदौ 24 गते बोलाइएको बैठक स्थगित गरिएको थियो। सङ्घ र प्रदेशबीच तथा प्रदेशबीच उत्पन्न हुने राजनीतिक विवाद समाधानका लागि संविधानको धारा 234 प्रधानमन्त्रीको अध्यक्षतामा अन्तर्प्रदेश परिषदको व्यवस्था गरिएको छ। उक्त परिषद बैठकमा केन्द्र सरकारका गृह र अर्थमन्त्री तथा मुख्यमन्त्रीको सहभागिता रहने व्यवस्था छ। नेपालका निजी क्षेत्रले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र सूचना प्रविधिका क्षेत्रमा पर्याप्त लगानी गरे उत्पादकत्व वृद्धिका साथै आर्थिक वृद्धि सहज हुने एक अध्ययनले देखाएको छ। विश्व ब्याङ्क र अन्तर्राष्ट्रिय वित्त निगमले गरेको अध्ययनले निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता बढाएर प्राथमिकताका ती 5 क्षेत्रमा पर्याप्त लगानी भएमा 6% आर्थिक वृद्धि सम्भव हुने देखिएको हो। नेपालमा बजार सृजना नामक प्रतिवेदनले संस्थागत सुधार एवं भौतिक पूर्वाधार निर्माण, सम्पर्क सञ्जाल विस्तार तथा स्वदेशी विदेशी लगानीका बाधा हटाएर निजी क्षेत्रलाई विश्वासमा लिई अघि बढेमा आर्थिक विकासको बाटोमा अग्रसर हुन सहज हुने पनि निष्कर्ष निकालेको छ। उक्त प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले सार्वजनिक निजी साझेदारीबाट नै आर्थिक वृद्धिका लक्ष्य हासिल गर्न सकिने बताए। धन कमाउने क्षणिक फाइदा भन्दा दीर्घकालीन हित र लाभका क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आह्वान गर्दै सार्वजनिक निजी साझेदारी र दुवै पक्षलाई लाभ हुने गरी आर्थिक वृद्धिका गतिविधि गर्न सकिने बताए। काठमाडौँ उपत्यकाका अधिकांश अस्पताल फोहोर पानी प्रशोधन केन्द्र बिना सञ्चालनमा रहेको पाइएको छ। वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले हालै गरेको स्थलगत अनुगमनका क्रममा अधिकांश अस्पतालले फोहोर पानी सिधै ढलमा मिसाउने गरेको तथ्य फेला पारेको छ। विभागले वातावरण निरीक्षकको नेतृत्वमा 4 समूह गठन गरी उपत्यकाका 30 बढी अस्पतालमा वातावरणीय कानूनका आवश्यक मापदण्ड पालना गरे नगरेको सम्बन्धमा स्थलगत अनुगमन गरेको थियो। वातावरण निरीक्षकको टोलीले अस्पतालमा फोहोर पानी प्रशोधन केन्द्र, संक्रमण फोहोरको व्यवस्थापन, धुलो धुवा लगायत वातावरणीय कानूनी मापदण्ड पालना गरेको सम्बन्धमा अनुगमन गरेको थियो। टोलीले अनुगमनका क्रममा मापदण्ड पालना नगरेको भेटिएको अस्पतालका व्यवस्थापन पक्षसँग बयान लिएको वातावरण विभागकी उपमहानिर्देशक सफला श्रेष्ठले बताइन्। गृहमन्त्री रामबहादुर थापासँग नेपाल भ्रमणमा रहेका शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्च आयुक्तको कार्यालयका एसिया प्रशान्त क्षेत्र ब्युरोका निर्देशक इन्द्रिका रातोवत्तेले शुक्रबार शिष्टाचार भेट गरेका छन्। गृह मन्त्रालयमा भएको सो भेटमा नेपालमा रहेका भुटानी शरणार्थी, तिब्बती शरणार्थी र रोहिङ्ग्या लगायतका शरणार्थीको विषयमा केन्द्रित रहेको बताइएको छ। विशेष गरी भुटानमा नयाँ सरकार बनेको अवस्थामा नेपालमा रहेका भुटानी शरणार्थीका बारेमा केही पहल गर्ने बारेमा कुराकानी भएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए।
वार्ता भुटानमा नयाँ सरकार बनिरहेको सन्दर्भमा चाहिँ अब अहिले पनि नयाँ सरकारसँग यो समस्यालाई उजागर गर्नपर्छ भन्ने चाहिँ कुरा आएको छ। त्यसै अनुसार वार्ता हुनुपर्छ भन्ने चाहिँ हो।
ओलम्पिक महिला फुटबलको एसियन छनौटमा अपराजित रहँदै नेपाल दोस्रो चरणमा पुग्न सफल भएको छ। मङ्गलबार भएको बङ्गलादेशसँगको तेस्रो खेल 1-1 गोलको बराबरीमा सकिएसँगै नेपाल दोस्रो चरणमा पुगेको हो। समूहको शीर्ष दुई टोली र तेस्रो हुने उत्कृष्ट दुई टोली अर्को चरणमा पुग्ने प्रावधान छ। यसका अनुसार नेपाल समूह विजेता र उपविजेता नबने पनि उत्कृष्ट दुई घोषित हुँदै दोस्रो चरणमा पुगेको हो। सन् 2020 हुने टोकियो ओलम्पिक छनौटमा 18 देशको सहभागिता छ। सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। भियतनाम र उज्बेकिस्तान फिफा वरियताका आधारमा दोस्रो चरणका लागि छनौट भइसकेका छन्। हरेक समूहका शीर्ष दुई टोली र अन्य दुई उत्कृष्ट तेस्रो हुने टोली दोस्रो चरणमा प्रवेश गर्नेछन्। नेपाली महिला फुटबलको यो ऐतिहासिक सफलता हो। दोस्रो चरणमा अझ कडा प्रतिस्पर्धा हुने भएकाले राम्रो तयारी गर्नु आवश्यक रहेको नेपाली टोलीकी कप्तान निरु थापा बताउँछिन्।
धेरै कमजोरी छन्, अब धेरै सुधार गर्नु पर्ला जस्तो लाग्छ। कमजोरी भन्नाले अलिकता हामीले जस अब स्ट्यागरमा चाहिँ अलिकता सुधार्नु पर्ला जस्तो लाग्छ। डिफेन्स चाहिँ एकदम राम्रो छ अहिलेसम्म देखेको भरिमा है। अब दोस्रो चरण भनेपछि त अब राम्रो टिम भएर नि अगाडि बढेको हुन्छ। अब टिमलाई पनि अब कसरी खेल्ने अब धेरै मिहिनेत गर्नुपर्छ जस्तो लाग्छ।
दोस्रो चरणका खेलहरू आगामी अप्रिल महिनामा हुनेछ।
Want to hear more stories like this? Subscribe to our regular podcasts on iTunes.